शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोन सँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल फागुन 25 गते आइतबार, नेपाल सम्बत 1140, मार्च 8 तारीक सन् 2020। आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस।
नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
कोरोनाको बहानामा कालो बजारी, उपभोक्ता समेत अनावश्यक ग्यास संकलनमा।
प्रहरीका लत्ता कपडा खरिदमा अनियमितता, ठेक्का पट्टामै सिन्डिकेट।
महिला अधिकार शब्दमा मात्रै समानता, औसत ज्याला 30% कम।
विश्वभर कोरोना संक्रमितको संख्या 1,00,000 नाग्यो, मृतक 3,500 भन्दा बढी।
र माई भ्याली कप फुटबलको उपाधि मच्छिन्द्रलाई।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड़ बढ़ेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड़ बढ़ेको हो। नेपालमा मासिक करिब 35,000 टन ग्यास खपत हुन्छ। मासिक 40,000 टन ग्यास भारतबाट आयात भइरहेको छ। नेपाल ओयल निगमले प्रष्ट रूपमा भनेको छ, आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन। तर निगमको भनाईप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चूलो बाल्न हम्मी पर्ला भन्दै घरमा सिलिण्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्यासमा कालोबजारी हुने सम्भावना बढेको छ। अर्थशास्त्रको सिद्धान्त अनुसार माग र आपूर्तिमा भएको असन्तुलनले बजारमा प्रभाव पार्छ, तर कहिले व्यापारीको मिलेमत्वको शिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो। विश्वभरि फैलिएको कोरोना भाइरस COVID-19 को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन, तर पूर्व सतर्कता अप्नाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर विक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्। 10 रुपियाँ पर्ने मास्कलाई 30 र 80 रुपियाँ पर्ने मास्कलाई 450 रुपियाँसम्म लिने गरेको पाइएको छ। शुक्रबार प्रिया ट्रेडर्सले 110 रुपियाँ पर्ने सेनिटाइजर 300 रुपियाँमा बेचेको फेला पारेपछि महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडको टोलीले संचालक अनिल गुप्तालाई नियन्त्रणमा लिएको छ। खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वाभाविक भए पनि माग बढ्नासाथ व्यापारीहरू दोब्बर तेब्बर मूल्य लिएर सामान बिक्री गर्न थाल्छन्। कुनै वस्तुको बजार माग बढेपछि सामान अभाव भएको बहाना बनाएर उनीहरू चर्को मूल्य लिएर सामान बेच्न उद्यत हुन्छन्। कोरोना बहानामा कालो बजारी नागरिक दैनिकले छापेको छ।
उपभोक्ताले खाना पकाउने ग्यास चाहिने भन्दा बढी सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्याधिक संख्यामा सिलिण्डर सञ्चित गरेपछि बजारमा ग्यास अभाव भएको छ। निम्न वर्ग, मजदूर र विद्यार्थी भने मर्कामा परेका छन्। भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यक भन्दा बढी सिलिण्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक 7,000 सिलिण्डर माग बढेको व्यवसायीहरूले बताएका छन्। ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा लामो लाइन लाग्न थालेको छ। नेपाल आयल निगमका अनुसार मध्यम वर्ग र उच्च वर्गले कम्तीमा 5-10 वटासम्म सिलिण्डर सञ्चित गरेका छन्। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा 4 जनाको परिवारलाई मासिक एउटा सिलिण्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले 5 वटासम्म सिलिण्डर जम्मा पारेका छन्। उहाँले 4,000 भन्दा बढी सदस्य भएका परिवारले 10 वटासम्म सिलिण्डर भरेको दावी गर्नुभएको हो। निम्न वर्ग ग्यास नपाएर शास्ती बिहोर्न बाध्य छन्। ग्यास पर्याप्त मात्रामा छ, नियमित रूपमा बढी परिमाणमा आयात भइरहेकोले थुपार्न आवश्यक छैन। पौडेलले भन्नुभयो, चाहिएको अवस्थामा जति पनि उपलब्ध गर्न उपलब्ध गराउन सक्षम छौं। पौडेलका अनुसार निगमले मार्चमा 45,000 टन हाराहारीमा ग्यास आयात गर्न बोटलिङ तथा रिफिलिङ उद्योगलाई उत्पादन प्रोडक्ट डेलिभरी अर्डर पीडीओ गरी जारी गरेको छ। निगमको ग्यास विभागका निर्देशक दीपक बरालका अनुसार निगमले हालसम्मकै सबैभन्दा बढी पीडीओ 45,000 टन मार्चमा जारी गरेको छ। यसले नपुगे थप 5 टनको पीडीओ जारी गर्न तयार रहेको उहाँले बताउनुभयो। ग्यास गायब मजदूर र विद्यार्थी मर्कामा अन्नपूर्ण पोस्टमा समाचार छ।
ललितपुर लगनखेल स्थित टाइम मेडिकेयर फार्मेसीले 30 रुपियाँ पर्ने मास्कलाई 100 रुपियाँमा बेच्दै आएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गर्ने क्रममा सो तथ्य फेला पारेको हो। कोरोना भाइरसको संक्रमणको त्रास देखाएर बजारमा कृत्रिम अभाव र कालोबजारी शुरू भएको गुनासो आएपछि प्रशासनले शुक्रबार बजार अनुगमन गरेको थियो। त्यसरी बेच्न राखिएको मास्क जफत गरी अब पनि त्यस्तो गरेमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भूषालले जानकारी दिनुभयो। कार्यालयले लगनखेल कुमारी पार्टीमा रहेका 12 पसलको अनुगमन गरेको थियो। कार्यालयका अनुसार अनुगमनका क्रममा पाटन अस्पताल नजिकै सञ्चालित जीपीपी म्यानकाइन्ड प्रालीले 25 रुपियाँमा बेच्नुपर्ने मास्क 50 रुपियाँमा बेच्दै आएको पाइयो। अनुगमन समितिले त्यसरी बेच्न राखेका 22 थान मास्क जफत गरेको थियो। सो प्रालीले कपडाको मास्क साधारण खरिदको बिल समेत पसलमा राखेको पाइएन। सहायक प्रमुख जिल्ला अधिकारी भूषालले कोरोनाको त्रास देखाएर अत्यधिक कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि गर्ने गरेको सूचना आएपछि बजार अनुगमन थालेको बताउनुभयो। मास्कको नाममा बढ्यो कालाबजारी आजको नेपाल समाचार पत्रले छापेको छ।
कोरोना भाइरसको सन्तास बढ्न थालेपछि बजारमा अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव हुन थालेको छ। छिमेकी मुलुक चीन हुँदै विश्वका 80 मुलुकमा कोरोना भाइरस फैलिएसँगै बजारमा खाना पकाउने एलपी ग्यास मास्क सेनिटाइजर लगायतका अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव हुन थालेको हो। बजारमा खपत बढेसँगै व्यवसायीले अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेका हुन्। बजारमा अभाव हुने आशंकामा उपभोक्ताले सामान खरिद गर्न थालेका छन्। बजारमा अभाव हुन सक्ने आशंकामा उपभोक्ताले चामल ग्यास दाल तेल र नुन लगायतका अत्यावश्यक भण्डारण गरेर राख्न थालेका हुन्। व्यवसायीले अत्यावश्यक वस्तुको मूल्य समेत बढाएर बिक्री गर्न थालेका छन्। उपभोक्तामा सन्तास फैलिएको ले अभाव हुने आशंकामा उपभोक्ताले चाहिने भन्दा बढी सामान खरिद गर्न थालेका उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हाले भन्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारसँग पर्याप्त मात्रामा खाद्यान्नको मौजदात रहेकोले बढी खरिद गरेर सञ्चित नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। खाद्यान्न नुन तेल खाना पकाउने एलपी ग्यास पर्याप्त मात्रामा रहेकोले अब अभाव हुँदैन। मन्त्री भट्टले भन्नुभयो, अभाव देखाएर कालोबजारी गरेको भेटिए तत्काल कारवाही गर्छौं। सरकारी संस्थानसँग खाद्यान्नको मौजदात पर्याप्त रहेकोले बजारमा अभाव नहुने हुँदा नआत्तिन मन्त्री भट्टले उपभोक्तालाई आग्रह गर्नुभयो। बजारमा कृत्रिम अभाव सरकार भन्छ पर्याप्त स्टक छ। कारोबार दैनिकले समाचार छापेको छ।
उत्तरी छिमेकी चीनबाट शुरू भई विश्वव्यापी बन्दै गरेको कोरोना भाइरसको संक्रमण नेपालसँग खुला सीमा रहेको दक्षिण छिमेकी मुलुक भारतमा पनि विस्तार हुन थालेपछि सरकारले उच्च सतर्कता अप्नाएको छ। यद्यपि हालसम्मको प्रयास पर्याप्त देखिएको छैन। संक्रमण फैलिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल जाने आउने यात्रु मात्र नभई स्थल यातायातबाट पनि संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने अवस्थालाई ध्यानमा राखी भारतसँगका मुख्य मुख्य नाकामा पनि कोरोना भाइरस संक्रमण जाँचमा कडाई गर्नुपर्ने देखिएको छ। पूर्वमा इलामको पशुपति नगरदेखि पश्चिममा दार्चुलासम्मका नेपाल भारत सीमा नाकामा हेल्थ डेस्क राखी नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य जाँच गर्न थालिए पनि सबै नाकामा प्रभावकारी काम हुन सकेको छैन। कोरोना भाइरस संक्रमण जोखिम पूर्व तयारी अनुरूप प्रदेश एकका 4 सीमा नाकाका स्वास्थ्य डेस्क व्यवस्थित पारिएको छ। विराटनगरको रानी इलामको पशुपतिनगर झापाको काँकरभिट्टा र झापाकै भद्रपुर नाकामा स्वास्थ्य डेस्क व्यवस्थित पारिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताका अनुसार भद्रपुरको मेसीपुल नाकामा स्वास्थ्य डेस्क थपिएको छ। यस अगाडिदेखि नै सीमा नाकामा रहेको क्वारेन्टाइन चेकपोस्ट रहेका रानी पशुपतिनगर र काँकरभिट्टामा अहेब र अनमी सहितको प्रबन्ध रहेको छ। दैनिक 2 शिफ्ट गरेर 1 अनमी र अहेब खटिने निर्देशक मेहताले जानकारी दिनुभयो। सिमानाका भएर प्रवेश गर्नेको स्वास्थ्य परीक्षणपछि शंकास्पद देखिएमा तत्काल एम्बुलेन्समा राखेर विराटनगरसम्म ल्याउने प्रबन्ध समेत मिलाइएको छ। यस्तै इलामको पशुपतिनगर नाकामा बुधबारदेखि हेल्थ डेस्क स्थापनाको तयारी गरिएको सूर्योदय नगरपालिकाले जनाएको छ। कोरोनाको चेक जाँच गर्ने थर्मल गन ल्याइने र 2 स्थानमा डेस्क स्थापना गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो। सीमामा स्वास्थ्य डेस्क क्लिनचिट हेरेर मात्रै नेपाल प्रवेश गर्न अनुमति, शंकास्पदलाई सोझै अस्पताल लगिने गोर्खापत्रले छापेको छ।
नेपाल प्रहरीका लत्ता कपडा स्वीकृत नमूना भन्दा फरक खरिद गरिएको छ। ज्याकेट, उनी पाइन्ट, स्वेटर, कटन सर्ट, पाइन्ट, टी सर्ट, जुत्ता, मुदा जस्ता स्केलका सामान स्वीकृत नमूना भन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले स्वीकृत नमूना भन्दा बाहिर गई बुझाएका सामान प्रहरी प्रधान कार्यालय भण्डारण शाखाले बिना हिचकिचाहट बुझेको छ। अहिले ठेकेदारले बुझाएका जर्सी, बुट, झोला, चुस्ता, उनका सर्ट प्यान्ट, कटन प्यान्ट, ट्र्याक सुट, ब्यारेक क्याप, टप बुट, पार्कर ज्याकेट स्वीकृत नमूना भन्दा फरक छन्। ठेक्का सम्झौतामा फागुनभित्र सबै सामान बुझाइसक्नुपर्नेछ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लत्ता कपडाका सामान सबै आउन थालिसकेका छन्। जसमध्ये टप बुट 24,000 जोडी आइसकेका छन्। डीएसएम बुट पनि आउन थालिसकेको छ। टेन्डर गर्दा नमूना परीक्षण गरी स्वीकृत गरिन्छ। त्यसै अनुसार ठेकेदारले सामान ल्याउने कबुल गरेपछि मात्रै ठेक्का दिइन्छ। तर ठेकेदारले दाखिला गर्ने बेलामा स्वीकृत नमूनाभन्दा फरक सामान हुन्छ, यसमा आर्थिक अनियमितता भएको स्रोतको दावी छ। प्रहरी प्रधान कार्यालय का प्रबन्ध शाखा स्रोतका अनुसार लत्ता कपडा खरिदमा मात्रै प्रहरीले 73 करोड रुपियाँको टेन्डर गरेको थियो। लत्ता कपडाको नमूना परीक्षण नेपालको नापतौल तथा गुणस्तर विभागमा हुँदैन, भारतको इन्टरटेक प्राइभेट लिमिटेडमा परीक्षण गराइन्छ। भण्डारण शाखाले सामान पठाउँदा त्यहाँ सिलबन्दी गराउँदैन। जुन ठेकेदार कम्पनीले सामान बुझाएको हो उसैलाई नमूना परीक्षणको लागि भारत पठाइन्छ। ठेकेदारलाई नै नमूना परीक्षणको लागि सामान पठाउँदा उसले कस्तो रिपोर्ट लिएर आउला सहजै अनुमान गर्न सकिन्छ। प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, स्रोतका अनुसार प्रहरी प्रबन्ध शाखामा रहेका कर्मचारी र ठेकेदार बीच मिलोमत हुने गरेका कारण प्रहरी कर्मचारीले स्वीकृत नमूना अनुसार विगत 3 वर्षदेखि कपडा पाएका छैनन्। 2 वर्षसम्म टेक्नुपर्ने डीएसएम बुट 4 महिनामा तलुवा उप्कने गरेको तथा 6 महिनामा फाट्ने गरेको छ। यस्तै गरी कपडाको रङ खुइलिने र च्यातिने गरेका कारण प्रहरी कर्मचारीले अर्को कपडा किन्नु परेको छ। प्रहरीका लत्ता कपडा खरिदमा अनियमितता नागरिक दैनिकमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नु होला।
ठिकै हो, दिल्ली नै जानुपर्छ।
अँ, जान त दिल्ली नै जाउँ न, फेरि त्यहाँ गएर टेन्सन हुने हो कि?
दाइ भाउजू, अघिदेखि दिल्लीको कुराले अलमल्ल पर्नुभयो जस्तो लाग्यो। अर्काको ठाउँ जे पनि पर्न सक्छ, तर यसको लागि मसँग उपाय छ। त्यो हो होटल युग भिल्ला, जुन हाम्रै नेपालीबाट सञ्चालित छ। बिरामी भएर गएका, बिरामी भेट्न जाने, घुम्न गएका, बिजनेसका लागि गएका सबैलाई गन्तव्यसम्म पुर्याउन सहयोग पनि गर्छ। ठगिने चोरिने डर पनि भएन नि, होटलसम्म कसरी पुग्ने भनेर पनि चिन्ता लाग्न सक्ला। यसको लागि फोन गर्नुहोस् न, एयरपोर्टसम्म रिसिभ गर्न आइहाल्छ नि।
होटल युग भिल्ला, करोलबाग, न्यू दिल्ली। प्रोप्राइटर ओमकार शर्मा। मोबाइल +91 98 10 42 09 18, फोन +91 11 41 54 45 52। हाम्रो वेबसाइट yugvilla.com।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। कृषि प्रधान देश नेपालमा कृषिमा कुल श्रमिकको 57.19% महिला छन्। त्यस्तै मजदुरीमा 37.26% महिला छन्। अर्थतन्त्रमा उनीहरूकै श्रमको मूल्य अमूल्य योगदान छ। हरेक ठाउँमा पुरूषसँग प्रतिस्पर्धा गरिरहेका महिलाको ज्याला भने पुरूषको भन्दा 30% कम छ। राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकादेखि रोजगारी र मजदुरीसम्म महिला सहभागितामा विभेद छ। देशमा काम गर्ने उमेरका 2.07 करोड व्यक्ति मध्ये महिला 55.55% अर्थात 1,15,00,000 रहेका छन्। रोजगारी पाउने भने पुरूष धेरै छन्। 70,68,000 मजदूरमा महिला 37.26% अर्थात 26,40,000 मात्रै छन्। यातायातको क्षेत्रमा महिला रोजगारी सबैभन्दा कम छ। यो क्षेत्रमा कुल 3,22,000 रोजगारी पाउँदा महिला 2.17% अर्थात 7,000 छन्। पुरूषको भन्दा महिलाको ज्याला 30% कम छ। पुरूषले औसत मासिक ज्याला 19,464 रुपियाँ पाउँदा महिलाको 13,630 रुपियाँ मात्रै रहेको छ। संविधानले नै राज्यका हरेक निकायमा कम्तीमा 33% महिला प्रतिनिधित्व अनिवार्य गरेको छ, तर व्यवहारमा यतिसम्म पनि कार्यान्वयन भएको छैन। नीतिगत तह र नेतृत्वमा त महिला झनै नगण्य छन्। संघ र सात प्रदेशका मन्त्री परिषदमा कुल 78 सदस्य मध्ये महिलाको प्रतिनिधित्व 11 मात्रै छन्। कुनै पनि सरकारमा महिलाको नेतृत्व छैन। संसदमा संवैधानिक बाध्यात्मक व्यवस्था लागू गर्न 33% महिला कोटा पूरा गर्न खोजिए पनि अर्थपूर्ण उपस्थितिमा विभेद रहेको छ। शब्दमा समानता, व्यवहारमा विभेद, नयाँ पत्रिकामा समाचार छ।
विराटनगरकी मालिना मण्डलले स्टाफ नर्सको अध्ययन पूरा गरेकी छन्। नेपाल नर्सिङ परिषदले लिने लाइसेन्स परीक्षा पनि उत्तीर्ण गरिसकेकी छन्, तर परिषदले प्रमाणपत्र दिन मानेको छैन। कारण हो उनीसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुनु। नागरिकता नभएकै कारण मालिना रोजगारी र उच्च शिक्षा अध्ययनको अवसरबाट वञ्चित छिन्। लाइसेन्सको प्रमाणपत्र नपाएकाले उनले पढिसकेकै स्तरको जागिर पाउन सकेकी छैनन्, जबकि उनका बुबा नेपाली नागरिक हुन्। बुबासँग सरकारले जन्मका आधारमा दिएको नेपाली नागरिकताको प्रमाणपत्र छ। नेपाली नागरिकका सन्तान भए पनि 22 वर्षीय मालिना अनागरिक बनेकी छन्। नागरिकता प्राप्तिका लागि पटक पटक गरिएका प्रयास विफल भएका छन्। जिल्ला प्रशासन कार्यालयले दिएको नाबालिक परिचय पत्रका आधारमा उनले प्रवीणता प्रमाणपत्र तहको स्टाफ नर्स पढिन् र 2073 सालमा उत्तीर्ण गरिन्। नागरिकता नभएकैले नर्सिङ परिषदले शुरूमा उनलाई लाइसेन्स परीक्षामा सामेल गराएन। सर्वोच्च अदालतको आदेशपछि गत कार्तिकमा परीक्षा दिन पाइन्, उत्तीर्ण पनि भइन्, तर प्रमाणपत्र पाइनन्। नागरिकता नभई हुन्न भनेका छन्। उनले भनिन्, मेरो करियर नै रोकिएको छ। लाइसेन्स प्रमाणपत्र बिना कतै कामको कुरा गर्न पाइन। काम गर्न नपाएपछि बीएससी नर्सिङ पढ्न खोजिन्, त्यसका लागि पनि कलेजले नागरिकता नै खोजेको उनले बताइन्। पढेको र परीक्षा दिएको काम लागेको छैन, घरमै बसेकी छु, उनले आफ्नो वेदना सुनाइन्। नयाँ नागरिकता कानून नआउँदा मालिना जस्ता ठूलो संख्याका युवा युवती नागरिकताबाट वञ्चित छन्। उनीहरू जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तान हुन्। संविधानले जन्मका आधारमा नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। संविधानमा ग्यारेन्टी गरिए पनि कानून अभावमा उनीहरूले नागरिकता पाइरहेका छैनन्। प्रस्तावित नयाँ नागरिकता ऐनको विधेयक संघीय संसदमा अड्किएको 18 महिना नागिसकेको छ। कहिलेसम्म अनागरिक शीर्षकमा कान्तिपुरले समाचार छापेको छ।
2045 साल ताका नर्मदा थापाले नर्सिङमा स्नातक सक्नुभयो। बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो। सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै देख्दै आउनुभएको थियो, तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन। प्राविधिक बाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनु भएन। अन्य कसैले आवेदन नदिएपछि उहाँ एकमात्र महिला अधिकृतका रूपमा प्रवेश गर्दै सेनाको उच्च पद ब्रिगेडियर जनरल अर्थात सहायक रथीसम्मको यात्रा तय गर्नुभयो। केटाको हुलमा एक्लै केटी बस्नुपर्दा कहिलेकाहीँ कमजोर महसुस हुन्थ्यो, तर म पनि उही सरहको पदमा छु, के फरक छु र भनेर आँटिली भन्थिन्। उहाँले सम्झनुभयो त्यही हौसलाले उहाँ प्राविधिकमा महिलातर्फ पहिलो सहायक रथी बन्ने अवसर पाउनुभयो। नेपाली सेनामा महिला पुगेको यो नै हालसम्मको उच्च पद हो। त्यसमाथि उपरथी रथी हुँदै प्रधान सेनापतिको पद हुन्छ। सेनामै रहेर उहाँले सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत क्षेत्रमै पुगेर उपचार व्यवस्थापनको अनुभव सँगाल्नु भएको छ। सेनामै रहेर जनस्वास्थ्यमा पीएचडी पनि सक्नुभयो। त्यसैले सेनाको प्राविधिक क्षेत्रमा नयाँ पुस्ताका महिलालाई राम्रो अवसर रहेको उहाँ बताउनुहुन्छ। युद्धतर्फको सैनिकमा भने केही अप्ठ्यारो अझै रहेको उहाँले ठान्नु भएको छ, जसमा महिलाको शारीरिक अवस्था, सेनाको दुर्गममा राम्रो अव्यवस्थापन आदि कारण हुन्। 2 वर्ष अघि रिटायर हुनुभयो उहाँ। उहाँको पालामा करिब 10 मात्र महिला प्राविधिकमा थिए। युद्धतर्फको सामान्य सेवामा पनि महिला सैनिक अहिले अब्बल छरिएका छन्। जति बेला मुलुकमा सशस्त्र द्वन्द्वको राप चर्को थियो त्यही बेला 2061 सालमा नेपाली सेनाले पहिलोपल्ट सामान्यतर्फ महिला अधिकृत क्याडेटको भर्ना खोल्यो। सशस्त्र द्वन्द्वका बेला सेनामा जाउँ कि नजाउँ भन्ने दोहोरो मनस्थितिसँगै रेखा खत्रीले आवेदन भन्नुभयो। उहाँको ब्याच पास आउट हुँदा सशस्त्र द्वन्द्व सकिएर जनआन्दोलन चल्दै थियो, त्यसैले युद्धमा जानु परेन। खत्रीले पुरुष सरहको युद्धका हरेक तालिम गर्नुभयो, अझै गर्दैछौ। शारीरिक रूपमा केही फरक रहे पनि कामको मामलामा कहिले सक्दिन भनिन उहाँले भन्नुभयो। नेपाली सेनाका अनुसार प्राविधिकतर्फ 3 महिला सेनाको उच्च तह ब्रिगेडियर जनरल छन्। सामान्य सेवातर्फ 74 मेजर जनरल भइसकेका छन्। सैनिक अधिकृत 183 सहित 3758 सामान्यतर्फ कार्यरत रहेका छन्। युद्धतर्फ पनि महिला सैनिक अब्बल, गोर्खापत्रमा समाचार छ।
छोरै किन चाहियो, छोरी भए हुँदैन अझै धेरैले भन्छन्। मर्दा कसले दागबत्ती दिन्छ, कसले क्रिया गर्छ? समय बदलियो, नयाँ पुस्ता बरु पुरानै सोचमा हुँदा मधेसका ज्येष्ठ महिला त्यो धारणा बदल्न कसिएका छन् र छोरीले अन्त्येष्टि गर्ने क्रम बढेको छ। आउनुहोस् 80 वर्षीया शीतली देवी शाहको यस्तो विद्रोहको सम्मान गरौँ। जनकपुरधाम 7 जानकी नगरकी शीतली देवीका पति 100 वर्षीय मुखिया शाहको अघिल्लो शनिबार निधन भयो। 3 छोरीकी आमा शीतलीका आफन्त र समाज मुखामुख गर्न थाले, मुखाग्नि कसले दिने? उनीहरूले निर्णय गरे भतिजाबाट अन्तिम संस्कार गराउने, तर शीतलीले मानिनन्। भनिन् छोरीहरूले बुबालाई अन्तिम समयसम्म हेरचाह गरे, उनीहरूले दागबत्ती दिन्छन् र क्रिया गर्छन्। कथित जान्ने बुझ्नेले मानेनन्, तिनीहरूलाई नाजवाफ बनाउने गरी उनले निर्णय सुनाइन्। म उहाँको अर्धाङ्गिनी हुँ, मै आगो दिन्छु। घरमा आइसकेका केही मान्छे यताउति लागे। मुखियाको पार्थिव शरीरलाई 3 छोरी बेसनी देवी, बुदो देवी, फुलकुमारी र नाति अनुरागले काँध दिएर बोके। छोराहरूले काँध दिएकै कारण मनका उनका नातिदार जति मलामीमा सहभागी हुनुपर्थ्यो त्यति आएनन्। फक्ताङलुङ गाउँपालिका सह लेलेपका धारके शेर्पा अधिकांश समय ग्याब्ला छेउको गोठमा हुन्छन्। चौरी र याक स्याहार्नमै व्यस्त हुने उनको सेकाथुम स्थित होटल भने छोरीहरू पेमाडेमा र फेम्बाफुटीले चलाउँछन्। छोरीहरूले होटल धानेका कारण उनले गोठ हेर्न पाएका छन्। कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने यहाँ पर्यटकको बाक्लै चहलपहल हुन्छ। होटल सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा दिदीबहिनीको छ। पहिले आमा हुँदा उहाँले गर्नुहुन्थ्यो, 10 वर्ष जति भयो आम हामीले थालेको। पेमो डेमाले भनिन्, बुबालाई होटल र घर व्यवहार बारे थाहै हुँदैन, सबै हामी नै गर्छौं। नारी दिवस विशेष छोरा नहुँदैमा के भयो अन्नपूर्ण पोस्टले छापेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
झन्डै लागेन यहाँ, अलि मिलाएर भत्काउनु पर्छ नि यार, कस्तो जबरजस्ती मान्छेहरू।
ल मिलाएर त बनाउने पो हो त, भत्काउने पनि कहीँ मिलाएर हुन्छ?
चुप लगाऊ, के हाहा गरेर कुरा गरिरहेको? हेर केटा हो, घर बनाउँदा भत्काउँदा मर्मत गर्दा लापरवाही गर्यो भने 1 वर्षसम्म कैद वा 10,000 जरिवाना दुवै पनि हुन सक्छ। ख्याल गर्नुपर्छ, ख्याल ढोकाको विषय
होइन। के भनेको
हो त, नयाँ यो मुलुकी संहिताले चाहिँ नि निर्माणको काम गर्दा गुणस्तरको माल प्रयोग नगरेको या गर्नुपर्ने भन्दा कम प्रयोग गरेको भेटियो भने 10 वर्ष कैद र 1,00,000 रुपियाँ जरिवाना भनेको छ। अब त्यति मात्रै होइन, त्यस्तो सामान आपूर्ति गर्नेलाई 5 वर्ष कैद र 50,000 रुपियाँ जरिवाना पनि तोकेको छ।
ओहो, त्यस्तो पो रहेछ। ए केटा, अलिक सावधानीपूर्वक भत्का है, म त्यहाँ तल सामानहरू चेक गरेर आउँछु।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। जाजर अजीरकोट दुई गोर्खामा एक साता अघिदेखि फैलिएको भाइरल ज्वरो अझै नियन्त्रणमा आउन सकेको छैन। देशैभर कोरोनाको चर्चा भइरहेका बेला सोही ओडाको ओलाङ, खिन्पु र अपुन गरी तीन गाउँका स्थानीयमा ज्वरो आउने तथा रुगा खोकी लाग्नाले स्थानीयमा त्रास बढेको छ। सो गाउँपालिकाका उत्तरी चीनको सिमानामा रहेको रहेकाले पनि स्थानीयमा कोरोनाको त्रास बढेको हो। अजीरकोट दुईमा रहेको प्रभा मावि अपुनका कक्षा 9 र 10 40 विद्यार्थीमा ज्वरो आउने, रुगा खोकी लाग्ने, घाँटी तथा छाती दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएका थिए। बिहिबार मात्रै खरिबोट स्वास्थ्य चौकीबाट अनमिक कोपिला भट्टको टोलीले प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरेको थियो भने शुक्रबार गोर्खा अस्पतालका डाक्टर सफल सुवेदीको टोलीले पनि प्रभावित क्षेत्रमा पुगेर चेक जाँच गर्नुका साथै औषधि वितरण गरेको अजीरकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ठाकुर भट्टले जानकारी दिनुभयो। विद्यार्थीमा देखिएको भाइरल ज्वरोपछि बिस्तारै गाउँमा पनि देखिएको र विशेष गरी साना बच्चाहरूमा सर्ने क्रम रहेकाले स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने काम भइरहेको उहाँको भनाइ छ। अजीरकोटमा 190 जनामा ज्वरो, रोगको पहिचान हुँदै नेपाल समाचार पत्रले छापेको छ।
प्रहरी नायब महानिरीक्षक डीआईजीको 22 दरबन्दी खाली छ, यसलाई घटाएर मात्रै एसएसपीबाट बढुवा गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। समायोजनमा जाँदा यति धेरै डीआईजी आवश्यक नपर्ने मन्त्रालयको बुझाइ रहेको छ। गृह सचिव महेश्वर नेपानीले दरबन्दी घटाएर मात्रै बढुवा सिफारिस गर्ने जनाउ प्रहरी महानिरीक्षक आइजीपी ठाकुर प्रसाद गिमालीलाई दिनुभएको छ। आइजीपी गिमालीले भने संगठनको विकास वृद्धिको विषय भएकोले दरबन्दी घटाउँदा त्यसले असर पर्ने बारे सोच्नुपर्ने बताएको स्रोतको भनाइ छ। 12 जना मात्रै डीआईजी बनाउनु पर्ने विषयमा मन्त्रालयमा हालै छलफल भएको छ। 7 प्रदेशमा 7 डीआईजी, मेट्रोमा 1 र विभागीय प्रमुख समेत डीआईजीलाई जिम्मेवारी दिनुपर्ने विषय उठेको थियो। 10 दरबन्दी कटौती गर्दा बढुवाबाट वञ्चित हुने देखिएपछि प्रहरी संगठनमा असन्तुष्टि चुलिएको छ। दरबन्दी घटाएर मात्रै बढुवा, अन्नपूर्ण पोस्टमा समाचार छ।
कर्णाली प्रदेशका सबै मन्त्रालय अब एउटै हाताभित्र रहने भएका छन्। प्रदेश सरकारले 7 वटै मन्त्रालयका लागि आवश्यक भवन एउटै हाताभित्र निर्माण गर्नेछ। सेवा प्रवाह सहज र छरितो बनाउन संघीय मन्त्रालय एकै ठाउँमा रहेको सिंहदरबारकै शैलीमा प्रदेश सरकारले केन्द्रीय सचिवालय भवन बनाउन लागेको हो। सिंहदरबारकै शैलीमा प्रदेशका सबै मन्त्रालय एउटै हाताभित्र राख्न प्रक्रिया अगाडि बढाइएको छ। भूमिगत पार्किङ सहित 4 तले 4 भवन बनाउन लागि सिंहदरबारमा जस्तै मन्त्रालय रहने क्षेत्रमा 4 वटा द्वार निर्माण हुने प्रदेश सरकारले जनाएको छ। यसका लागि बजेट समेत विनियोजन भइसकेको छ। प्रदेश सरकारले तत्कालीन मध्यपश्चिम क्षेत्रीय निर्देशनालय रहेका भवनबाटै मन्त्रालयको काम चलाइरहेको छ। पुराना साँगुरा र जीर्ण भवनका कारण काम गर्न समस्या भइरहेको सरकारको भनाइ छ। सरकार यो समस्याको दीर्घकालीन समाधान गर्न एउटै हातमा सबै मन्त्रालय रहने गरी भवन निर्माणमा जुटेको हो। कर्णालीका मन्त्रालय सिंहदरबारको शैलीमा बन्दै अन्नपूर्ण पोस्टले छापेको छ।
ओखलढुङ्गाकी 32 वर्षीय दुर्गा कुमारी सुनवार 10 वर्ष अगाडि 30,000 रुपियाँ खर्च गरेर लेबनान गएकी थिइन्। त्यहाँ कमाएर फर्केपछि उनले 2 वर्ष अघि बौद्ध स्थित नयाँ बस्तीमा खाजाघर खोलिन्। अहिले उनको खाजाघरले राम्रै कमाई दिइरहेको छ। गाउँमा कमाई गर्ने कुनै माध्यम रोजगारी नभएपछि उनी लेबनान गएकी थिइन्। पहिलोपटक जाँदा उनले लेबनानको बेरुत स्थित एक घरमा काम पाइन्। उनको काम थियो कपडामा आइरन लगाउने, खाना पकाउने र बालबालिका हेर्ने। सुरुमा उनलाई भाषाको ज्ञान नहुँदा काममा धेरै सकस परेको थियो। त्यति बेला उनको मासिक तलब $125 थियो। उनले त्यहाँ 3 वर्ष काम गरेर नेपाल फर्किन् र नेपाल आउँदा उनीसँग 2 लाख रुपियाँ थियो। नेपालमा आएको केही महिनापछि फेरि उनी लेबनान नै जाने निर्णय गरिन्। सुरुमा साहुसँग ऋण लिएर गएकी उनी दोस्रो पटक जाँदा भने ऋण जोहो गर्नु परेन। विदेशमा कमाएर स्वदेशमा आएर अहिले व्यवसाय गरिरहनु भएको छ। आजको नागरिक दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 1 लाख नागेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार विश्वभर 1,01,400 भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। गत डिसेम्बर अन्त्यमा चीनको हुबै प्रान्तको वुहान शहरमा देखिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शनिबारसम्म 3,500 नागेको छ। भाइरस संक्रमण 92 देशमा फैलिएको छ। कोरोना संक्रमणबाट दक्षिण कोरियामा हालसम्म 46 जनाको मृत्यु भइसकेको छ। यस्तै 7,000 भन्दा बढीलाई यसको संक्रमण देखिएको जनाइएको छ। संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा कोरोना संक्रमणबाट 2 जनाको ज्यान गएको छ। यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या 17 पुगेको छ। त्यहाँ 200 भन्दा बढी व्यक्तिमा भाइरस संक्रमण देखिएको छ। भाइरसको प्रकोपबाट स्पेनमा 5 जनाको ज्यान गएको छ। स्पेनका स्वास्थ्य अधिकारीहरूले यस भाइरसबाट संक्रमित हुनेको संख्या 365 पुगेको बताएका छन्। उनीहरूको अनुसार यहाँ दिनौं संक्रमितको संख्या बढ़िरहेको छ। आजका पत्र पत्रिकामा समाचार प्रकाशित छ।
अब खेल समाचार। पञ्चेन्द्र क्लबले इलाममा सञ्चालित माई भ्याली गोल्ड कपको उपाधि जितेको छ। हिजो भएको फाइनल खेलमा आयोजक माई भ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा 1-0 पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको हो। मच्छिन्द्रका विदेशी खेलाडी एन्ड्रेस नियाले गोल गर्दै क्लबलाई उपाधि दिलाउनु भएको हो। फाइनल हेर्न आएका दर्शक वर्षाका कारण बिथोलिएको खेल छाता ओढेर हेर्न बाध्य भएका थिए। उपाधिसँगै मच्छिन्द्रले 8,00,000 रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता माई भ्याली क्लबले 5,00,000 रुपियाँ प्राप्त गरेको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
कोरोनाको वाहनमा कालोबजारी, उपभोक्ता समेत अनावश्यक ग्यास संकलनमा
प्रहरीका लत्ता कपडा खरिदमा अनियमितता, ठेक्कापट्टामै सिन्डिकेट,
महिला अधिकार शब्दमा मात्रै समानता, औसत ज्याला 30% कम,
विश्वभर कोरोना संक्रमितको संख्या 1,00,000 नाग्यो, मृतक 3,500 भन्दा बढी
र माई भ्याली कप फुटबलको उपाधि मच्छिन्द्रलाई।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सञ्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।